أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. قرآن کی مختلف صورتوں کی مختصر تشریح کے ساتھ حاضر ہیں، اور تفسیر قرآن کا یہ انداز سادے اور عام سلیس انداز سے اختیار کیا گیا ہے، جس میں ہم آج سورہ جمعہ کے بارے میں گفتگو کریں گے. سب سے پہلے کہ سورہ جمعہ مدینہ میں رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پہ نازل ہوا. خود یہ بحث ہے کہ مکی اور مدنی سورتوں کی کیا نشانیاں ہیں، ان میں سے مختلف اقوال موجود ہیں جو مکی صورتیں ہیں وہ مختصر بھی ہیں اور ان میں زیادہ تر عقائدی بحثیں کی گئی ہیں، توحید، عدل، نبوت، قیامت سے متعلق، کیونکہ امامت جو ہے وہ رسول اللہ کے بعد کا پیش آنے والا مرحلہ تھا، تو اس کی اکثر یا زیادہ تر آیات جو ہیں وہ مدینہ میں نازل ہوئی ہیں. اب اس میں تاریخی اختلافات موجود ہیں، تاریخی اعتبار سے ہم اس کو ڈسکس نہیں کرنا چاہ رہے. اس میں تقریباً 180 لفظ اور 720 حرف موجود ہیں. 108 سورہ ہے جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پہ نازل ہوا، جو سورہ تحریم کے بعد اور سورہ تغابن سے پہلے نازل ہوا تھا. اس سورہ کا نام سورہ جمعہ اس سورہ میں موجود ایک آیت سے اخذ کیا گیا ہے، من یوم الجمعہ فسعوا الی ذکر اللہ وذروا البیع، کہ جب روز جمعہ اذان دی جائے تو پھر تجارت کو چھوڑ دو. اور پھر یہاں سے نماز جمعہ کی اہمیت کے بارے میں اندازہ ہوتا ہے کہ اس سورہ میں خاص طور پر بیان کیا گیا ہے. کہتے ہیں کہ اس کی خاص جو علامت ہے اور نشانی ہے وہ یہ ہے کہ اس سورہ میں نماز جمعہ کے حکم کو بیان کیا گیا ہے. اس میں خطیب کی ذمہ داری ہے، عوام کی ذمہ داری ہے، وہ انشاءاللہ جب گفتگو آئے گی تو عرض کریں گے. جو بنیادی مقاصد ہیں سورہ کے وہ آپ کی خدمت میں عرض کروں کہ رسول اللہ کے اہداف کو بیان کیا گیا ہے کہ آپ کو کس مقصد کے حصول کے لیے اللہ تعالیٰ نے آپ کو دنیا میں بھیجا، یعنی مقصد بعثت کیا تھا. دوسرا یہ کہ نماز جمعہ کے احکام کو اور دستور کو بیان کرے کہ یہ ایک سیاسی، اجتماعی، عبادی مرکز اور حکم ہے کہ جو تمام مسلمانوں کو ایک آگاہی اور ایک شعور دے رہا ہے. یہ دو بنیادی اس کے اہداف ہیں. اب اس میں پھر ذیل کے موضوعات ہیں، وہ آپ کی خدمت میں عرض کریں گے. اہم ترین مطالب جو یہاں ذکر کیے گئے ہیں وہ آپ کے سامنے میں پیش کر رہا ہوں. کچھ نکات ہیں کہ جو یہاں پر فہرستوار ذکر کیے گئے ہیں. پانچ قسم کے موضوعات ہیں جو یہاں پر بیان کیے گئے ہیں. پہلا عقائدی موضوع ہے، مطالب ہیں جن کو بیان کیا گیا ہے، اور اس میں دو اساسی محور ہیں. ایک یہ کہ تمام موجودات کا خدا کی تسبیح کرنا، خدا کو منزہ شمار کرتے ہوئے خدا کی تسبیح کرنا، جو پہلی آیت میں بیان کیا گیا ہے. اور دوسرا عقائدی نقطہ جو یہاں بیان کیا گیا ہے، جو دوسری آیت میں بیان ہوا ہے، وہ ہے ہدف بعثت پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم، کہ آپ کی بعثت کا جو ہے وہ مقصد کیا تھا. اس کے بعد آ جائیے دوسرا جو اساسی نقطہ ہے. ہم نے کہا پانچ نکات ہیں، دوسرا اساسی نقطہ کیا ہے، وہ یہ کہ اخلاقیات کو یہاں بیان کیا گیا ہے. دو اخلاقی موضوعات کو یہاں پر ڈسکس کیا گیا ہے. ایک تو یہ کہ تزکیہ و تطہیر نفس رسول اللہ کی بعثت کا مقصد قرار دیا گیا ہے. یزکیہم تزکیہ کرتے ہیں وہ ان لوگوں کا جو ان کے امتی ہیں. دوسری آیت میں بیان کیا گیا یہ, اور پانچویں آیت میں ان لوگوں کی مذمت اور سرزنش کی گئی ہے کہ جو کتاب آسمانی کو تو پڑھتے ہیں لیکن اس پہ عمل نہیں کرتے. توجہ رکھیے گا, جو کتاب آسمانی کو پڑھتے ہیں لیکن اس پہ عمل نہیں کرتے. تیسرا بنیادی مطلب اور نقطہ جو اس سورے میں بیان کیا گیا ہے وہ ہے نماز جمعہ کی اہمیت, اور اس وقت اپنے کاروبار اور بازاروں کو اور دیگر مصروفیات کو ترک کرنا, اور ترک کرنے کے بعد نماز جمعہ میں شامل ہونا ہے, کہ جو آیت نمبر 9 سے لے کر 11 تک کی آیات میں بیان کیا گیا ہے. چوتھا جو بنیادی نقطہ یا مطلب یہاں پہ بیان کیا گیا ہے وہ ایک قصہ ہے جس کی جانب اشارہ کیا گیا. قوم یہود تورات پر عمل نہیں کرتے تھے, آیت نمبر 5 اور 6 میں اس کو بیان کیا گیا ہے. اس کے بعد پانچواں اور آخری بنیادی اور اساسی مطلب جو اس سورے میں اللہ تعالیٰ نے بیان کیا ہے وہ یہ ہے کہ چھوٹے چھوٹے اور نکات ہیں کہ جو اس ضمن میں بیان کیے گئے ہیں, کہ رسول اللہ امی تھے, یعنی انہوں نے کسی کے سامنے نہ پڑھا نہ لکھا, کسی کے سامنے زانو ادب تہ نہیں کی, آیت نمبر 2 میں اشارہ ہوتا ہے. 2, ان لوگوں کو خبردار کیا گیا ہے کہ جو کتاب آسمانی تو پڑھتے ہیں لیکن اس پہ عمل نہیں کرتے, آیت نمبر 5, اور موت کا وہ اٹل اور عمومی قانون ہے کہ جو سب کے لیے لازم الاجرا ہے, اور یہ موت کا جو حکم ہے وہ موجود ہے, اور یہ موت جو ہے فنا نہیں ہے بلکہ ایک اور ہمیشہ رہنے والے جاوید اور زندہ عالم کے لیے دریچہ اور در ورودی اور انٹرنس ہے. یہ آیت نمبر 8 میں ارشاد ہوا ہے. یہ خلاصہ ہے سورہ جمعہ کا. اب آئیے خود سورہ جمعہ کے بارے میں, کہ سورہ جمعہ میں داخل ہوتے ہیں بسم اللہ الرحمن الرحیم, یسبح للہ ما فی السماوات وما فی الارض الملک القدوس العزیز الحکیم, جو کچھ آسمانوں میں ہے جو کچھ زمین میں ہے وہ تسبیح کرتے ہیں اللہ کی, کہ جو مالک و فرما روا ہے, قدوس یعنی ہر عیب اور نقص پاک ہے, عزیز یعنی صاحب عزت, اور حکیم یعنی حکمت والا ہے. ایضا محترم, اس آئے مجیدہ میں موجودات, تمام موجودات کی, ما فی السماوات, ما یعنی جو کچھ بھی زمین و آسمان میں ہے, وہ اللہ کی تسبیح کرتا ہے اور اس کی جانب اشارہ ہے. اور پھر 4 صفات اللہ تعالیٰ کی ہم بیان کی گئی ہیں, یسبح للہ ما فی السماوات وما فی الارض. للہ, اللہ کی صفت کیا بیان کی ہے؟ الملک القدوس العزیز الحکیم. وہ اللہ کون ہے جس کی تسبیح کی جا رہی ہے؟ مالک ہے, قدوس پاک ہے, عزیز صاحب عزت ہے, اور حکمت والا ہے. سورہ جمعہ بھی خدا کی یاد سے شروع ہوتا ہے, اور اس میں اللہ کو رحمان و رحیم کے نام سے یاد کیا جاتا ہے, کیونکہ ہم سمجھتے ہیں کہ, اور مکتب تشیع کا عقیدہ ہے کہ بسم اللہ جو ہے جزء سورہ ہوتا ہے, لہذا اگر کسی سورہ کو بسم اللہ کے بغیر پڑھا جائے تو وہ درست نہیں ہے, اس کا فقہی حکم موجود ہے. اس پہلی آیہ مجیدہ میں اللہ کی تسبیح بیان کرنے کی جانب اشارہ ہے جو تمام موجودات کر رہے ہیں, پھر اللہ کی 4 صفات کو بیان کیا گیا ہے. उसके बाद जो है यहाँ पर हम आते हैं युसब्बिहु। युसब्बिहु फ़ेल मुज़ारे का सीगा है। सबाहा इसका रूट लेटर है, मादे असली है, जिसका माना बहुत तेज़ी के साथ पानी और हवा व फ़िज़ा में हरकत करना है, बहुत तेज़ी के साथ। और इसी वजह से इबादात में बहुत तेज़ी के साथ, खुदा की इबादात में बहुत तेज़ी के साथ हरकत करने को तस्बीह कहा जाता है। राग़िब इस्फ़हानी ने अपनी किताब मुफ़रदात अल क़ुरान अल करीम में इसको लिखा है। और यहाँ पर मकसूद क्या है, वो गवाही देना है, तस्बीह यानी गवाही देना है कि खुदा पाक है हर ऐब और नुक्स से। अब जाहिर सी बात है कि यहाँ पे जो है वो यहाँ पे एक इरफानी और तकवीनी दर हकीकत अंदाज है गुफ्तगू का, कि जहाँ तक मुमकिन होगा हम उसको बयान करेंगे। समावात मादे समावू से है, जिसका माना बुलंदी और बाला यानी ऊंचाई है। इस बिना पर हर ऊंची चीज़ को समा कहा जाता है। ये भी अत्तहकीक फ़ी कलमातिल क़ुरानिल करीम में इस चीज़ को बयान किया गया है। इसी तरह ज़मीन के निचले तबकात को और आसमान के जितने भी सैारों सितारे हैं उनको समावात कहा गया है। तफसीर नमूना में इस चीज़ को आयतुल्लाह करम शेराज़ी और उनकी उनके इल्मी गिरोह ने उस चीज़ को बयान किया उस तफसीर में। तीसरा नुक्ता जो इस आय मजीद में नज़र आता है वो है कुद्दूस, यानी कुद्दूस कौन से मादे से है, कादसा से है, जिसका माना बहुत पाक। कुद्दूस कुद्दूस फ़ुल के वतन पर है, बहुत पाक है। और यहाँ पर जो है वो मानवी तहारत मुराद ली गई है मुफरदात रागिब ने, और अतहक़ीक़ फ़ी अल्फाज़ अल क़ुरान फ़ी कलमात अल क़ुरान करीम में इस चीज़ को बयान किया गया है। अज़ीज़ चौथा जो नुक्ता है वो अज़ीज़ है। अज़ीज़ और क़दीर दोनों कुदरत का माना रखते हैं, लेकिन इज़्ज़त जो है ज़्यादातर वो किसी के सामने ना टूटने को, शिकस्त ना तस्लीम करने को, मज़बूत और मुस्तहकम होने को, और ख़ुसूसन मुखालिफीन की नज़रों में साहिब इज़्ज़त रहने को और शिकस्त तस्लीम ना करने को कहा जाता है। यानी इस तरह के अज़ीज़ है, यानी वो किसी के सामने न झुक सकता है, न जो है वो टूट सकता है, न शिकस्त तस्लीम कर सकता है। लेकिन क़दीर जो है कुदरत, वो भी एक कस्म का कुदरत का और अज़मत का माना देता है, जो कुदरत के असबाब पर दलालत करता है। खुदा कदीर है, कुदरत यानी हर चीज़ उसके इख्तियार में, हर सबब उसके इख्तियार में। लेकिन जब खुदा अज़ीज़ है यानी अज़ीज़ है, यानी हत्ता वो इन वसाइल का भी मोहताज नहीं है, बल्कि वो बिल्कुल एब्सोल्युटली जो है ना वो दर हकीकत आपकी खिदमत में अर्ज़ करूँ कि वो किसी के सामने नहीं टूट सकता, नहीं जूझ सकता। ये जो अल्फाज कह रहा हूँ ये खुदावंद आलम के लिए इसलिए इस्तेमाल कर रहा हूँ कि लुगत के एतबार से इस्तेमाल करूँ, वही खुदावंद आलम जल्ला व आला की शान इससे बहुत बढ़कर है कि हम उसके लिए तसव्वुर करें नाउज़ु बिल्लाह कि वो किसी के सामने टूट सकता है या मसलन शिकस्त तस्लीम कर सकता है। अल्लाह जल्ला जलालहू व इज़्ज़ शानों की जो अजमत है वो बहुत अजीम है। अब आइए इन नुकात की जानिब इशारा करते हैं। यहाँ पे मुफसरीन ने बयान किया है, यहाँ पे युसब्बिहुल्लाहि मा फिस समावात से मुराद क्या है, ज़मीन आसमान में जो कुछ भी खुदा की तस्बीह करता है। यहाँ पर दो तीन नुकात मुफसरीन ने बयान किए हैं, ये तीन नज़रियात जो हैं वो यहाँ पर मौजूद हैं तस्बीह से मुतालिक के तस्बीह करते हैं। तस्बीह मौजूदात, मौजूद किसे कहते हैं, जो वजूद रखता है, यानी जमाद हो, नबात हो, हैवान हो, इंसान हो, चरिंद हो, परिंद, जो भी वजूद है, खा वो वजूद ज़ाहरी और हिस्सी ही क्यों ना हो, या जिनमें ज़ाहरी तौर पर हयात मौजूद न भी हो, जिसे हम पत्थर कहते हैं, जमादात कहते हैं, ये जितने भी मौजूद हैं, मौजूदात हैं, ठीक है ना, ये सब जो हैं अल्फाज के ज़रिए से तस्बीह करते हैं। एक नज़रिया ये है तस्बीह, यानी खुदा की पाकीज़गी बयान करते हैं। यानी इसका मतलब है कि कायनात का जितना, कायनात के जितने भी मौजूदात हैं, वो सब शऊर रखते हैं और हम्द और तस्बीह इलाही करते रहते हैं और उसको हर किस्म के ऐब और नुक्स से पाक शुमार करते हैं। खो उनका ये तस्बीह करना ख़ुद उनके अपनी आलम और दुनिया से मरबूत है। ज़रूर नहीं कि एक पत्थर अगर तस्बीह कर रहा है तो उसकी तस्बीह हम समझें, एक हैवान अगर तस्बीह कर रहा है या एक पौधा तस्बीह कर रहा है तो हम उसको समझें नहीं। लिहाजा कहते हैं कि इन मौजूदात का तस्बीह करना ख़ुद उनके उनकी दुनिया से मरबूत है, अगरचे कि हम उसे ना समझ सकें। और इसके लिए मौलाना रूमी ने कहा है कि गर तो रज गैब चश्मी बाज शुद बहुत ज़र्रात जहान हम रोज शुद, अगर तुम पर गैब, अगर तुम्हारी गैब की नज़रें खुल जाएँ, तुम गैब को मुशाहिदा करो, तो तुम दुनिया के आलम के तमाम ज़र्रात के हमराज हो जाओगे, उनका राज जान लोगे। नुत्क आबो नुत्क खाको नुत्क गुल हस्त महसूस हवा से अहल दिल, फरमाते हैं पानी का कलाम करना हो या खाक कुछ खुदा की तस्बीह करे या फूल खुदा की हमद सना को बयान करे, खूब ये सिर्फ अहल दिल के हवास ही महसूस कर सकते हैं, ये ज़ाहरी कान नहीं सुन सकते, बल्कि ये अहल दिल ही दर हकीकत उनके कुलूब महसूस कर सकते हैं। जुमले ज़र्रा दर आलम आलम नहान दर आलम नहान बातुमी गुयन रूज़ान शबान, ये जितने भी ज़र्रात हैं आलम दुनिया में, आलम कायनात में, ये शब रोज़ तुमसे कलाम करेंगे। मा समीहिम व बसरीम व हुशीम बाशुमान हरमान मा खामोशीम, हम सुनने वाले भी हैं, हम देखने वाले भी हैं, हम यानी साहिब शऊर हैं। ये और बात है कि हम तुम इंसानों से नामहरम हैं, जब नामहरम होता है इंसान उससे पर्दा कर लेता है, इंसान उसके सामने बयान नहीं करता, तुम नामहरम हो चूँकि तुम राज हस्ती और राज कायनात को नहीं जानते हो, लिहाजा हम जो हैं वो तुम्हारे सामने इस हकीकत को बयान नहीं करेंगे। ये पहला कौल था। दूसरा कौल मुफस्सरीन का क्या है, वो ये है कि यहाँ पर अल्फाज के ज़रिए से तस्बीह नहीं है बल्कि ज़बान हाल के ज़रिए से तस्बीह है। एक ज़बान क़ाल है यानी नुत्क के ज़रिए से अल्फाज और मलफूजात के ज़रिए से, जिसको मैंने बयान किया पहला कौल। दूसरा कौल क्या है, वो ज़बान हाल के ज़रिए से यानी हर मौजूद दर हकीकत खुदा की तस्बीह कर रहा है अपने हवाले से, यानी सूरत हकीकी हमद खुदा और तस्बीह करते हैं, न सूरत मजाजी। लेकिन ये मतलब जो है ज़बान हाल से समझा जा सकता है, न अल्फाज से, इसलिए कि तस्बीह का माना खुदा को पाक शुमार करना है हर ऐब और नुक्स से, और इस पूरी कायनात का जो निज़ाम है, मुनज़्ज़म निज़ाम, वो ख़ुद ये कह रहा है कि इस कायनात का पैदा करने वाला खालिक और आफरीनिंदा जो है वो हर किसी को नुक्स ऐब से पाक है। इसका मैकेनिज़म ये बता रहा है, इसकी इंजीनियरिंग इस कायनात की बता रही है, इसकी साइंस ये गवाही दे रही है कि इसमें कोई नुक्स ऐब नहीं है, हर चीज़ परफेक्ट है। बस हम्द क्या है, हम्द खुदा की सिफात कमाल और उसकी खूबसूरती को बयान करने के अलावा कुछ और नहीं है। पर तस्बीह क्या हुई, तस्बीह ने खुदा की सिफात को, उसकी अज़मत को बयान करना है। और निज़ाम जहाँ, निज़ाम कायनात, सिस्टम ऑफ द यूनिवर्स जो है, वो हमसे ये कह रहे हैं ज़बान हाल से कि खुदा जो है वो कुदरत रखता है, वो बैठ गए। यहाँ पर हमारे उस्ताद जनाब मौलाना आगा जाफर नकवी साहब नवर अल्लाह मरकदहुश्शरीफ़ आलिम अखलाक عالم بام عمل، عارف واصل، معلم اخلاق و عرفان، رحمت اللہ علیہ فرماتے تھے کہ ہر موجود کا اپنی ذمہ داریوں کو ادا کرنا ہی اس کی تسبیح ہے. یعنی ہر موجود، پتھر ہو، جماد ہو، نبات ہو، حیوان ہو، انسان ہو، اگر وہ اپنے مقصد حیات کے مطابق، فطرت کے نظام کے مطابق حرکت کر رہا ہے، چل رہا ہے، تو خدا کی تسبیح کر رہا ہے. جہاں وہ اس نظام کو چھوڑے گا وہ تسبیح چھوڑ دے گا. بس اس بنا پہ لازم و ضروری ہے کہ ہر موجود کا سسٹم جو ہے نا خود زبان حال سے بتا رہا ہے کہ میں پرفیکٹ ہوں. یہ گھڑی مثال کے طور پہ جو بنائی گئی ہے، یہ اپنے خالق اور موجد کی تسبیح کر رہی ہے کہ مجھے جس نے بنایا پرفیکٹ بنایا. اس کا ڈیزائن، اس کا شارپنیس، اس کا اسموتھنیس، اس کی چین، اس کا میکنزم، اس کا لاک، اس کی گھڑی، اس کی مشین، اس کا سیل، اس کی سوئیاں، اس کی در حقیقت خوبصورتی، اس کی بناوٹ، اس کا رنگ، یہ سب کیا بتا رہا ہے کہ مجھے پرفیکٹ بنایا گیا. مثال عرض کر رہا ہوں، یعنی یہ کوئی آخری ماڈل نہیں ہے گھڑی کا کہ جس کو میں کہوں گا یہ آخری ماڈل ہے اور اسی کے بعد نہیں. لیکن خداوند عالم نے جو انسان کو بنایا وہ آخری ماڈل ہے، بس اس کے بعد کوئی اس سے بہتر انسان نہیں ہو سکتا. اس کا پہلا انسان بھی اسی طریقے سے شاہکار تھا، اس کا اس دنیا کا آخری انسان بھی اس کا شاہکار ہوگا. اس میں کوئی اپ گریڈ ہونا نہیں کہ خدا کہے گا اب میں کوئی سافٹ ویئر چینج کر رہا ہوں، کوئی نعوذ باللہ، اور میں نیا انسان بنا رہا ہوں. یہ گھڑی کی مثال صرف سمجھانے کے لیے، والے اس سے بہتر گھڑیاں آ جائیں گی، ٹھیک ہے، صرف سمجھانے کے لیے کر رہا ہوں کہ گھڑی کا وجود جو ہے وہ در حقیقت یہ بتا رہا ہے کہ خدا کا جو نظام ہے وہ بہت زبردست ہے. لہذا مرحوم استاد فرماتے تھے کہ ہر موجود کا نظام جو تسبیح کر رہا ہے، جس کو یہاں پہ بیان کیا گیا. اور تیسرا جو نقطہ مفسرین نے یہاں بیان کیا ہے، قول بیان کیا ہے، وہ مرکب ہے زبان حال سے بھی، زبان قال سے بھی. یعنی تمام موجودات یسبح للہ ما فی السماوات و ما فی الارض کے تحت زبان حال سے بھی اور زبان قال سے بھی خدا کی تسبیح کر رہے ہیں. یعنی زبان قال جو ہے، از زبان حال و زبان قال، یعنی تکوین و تشریح ہے، یعنی دونوں مراد ہیں، تکوینن بھی اور تشریعن بھی. تکوینن یعنی زبان حال سے اور تشریعن یعنی زبان قال سے. خب اس لیے کہ بہت سے موجودات ہیں جیسے انسان، وہ الفاظ سے خدا کی تسبیح کرتے ہیں، الحمدللہ رب العالمین، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، مثلا یہ تسبیح کر رہے ہیں. یا اردو میں ہم تسبیح کریں، خدا تو بہت اچھا ہے، تو نے ہمیں رزق دیا، تو نے کائنات کو بہتر بنایا، خدا تیری حمد و ثنا بجا لاتے ہیں، تیرا شکر کرتے ہیں، یہ بھی تسبیح ہے. خو اور اس کے علاوہ جتنے بھی ذرات ہیں، یعنی موجودات، یعنی در حقیقت آپ کی خدمت میں عرض کروں نباتات، یہ سب کیا ہیں؟ زبان حال سے خدا کی عظمت اور قدرت کو بیان کر رہے ہوتے ہیں. یعنی ان کا سسٹم در حقیقت خدا کی عظمت اور قدرت کو بیان کر رہا ہوتا ہے. بس ہر موجود اپنی مخصوص زبان میں خدا کی حمد و ثنا بیان کرے. اگر وہ انسان ہے تو زبان قال سے تشریعاً، اور تمام موجودات اس کے علاوہ زبان حال سے تکویناً خدا کی تسبیح کر رہے ہوتے ہیں. تفسیر نمونہ میں آپ اس کو جا کر تفصیل سے ملاحظہ کر سکتے ہیں. اور ان تینوں اقوال میں سے جو جامع ترین قول ہے وہ تیسرا قول ہے کہ جتنے بھی موجودات ہیں سب اپنی اپنی زبان میں تکویناً یا تشریعاً، یعنی تکویناً زبان حال سے، تشریعاً یعنی زبان قال سے خدا کی تسبیح کر رہے ہیں. پہلا نقطہ یہ ہو گیا. دوسرا نقطہ یہ ہو گیا کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے روایت ہے اور یہ بیان کیا گیا ہے، لباس انسان بھی، انسان کے کپڑے بھی خدا کی تسبیح کرتے ہیں. کب تک؟ جب تک کہ وہ کثیف اور آلودہ اور میلے نہ ہو جائیں. توجہ رکھیے گا، میلے ہو جائیں گے لباس، क्या है, अपनी तस्बीह छोड़ देता है। लिबास का क्या मकसद है? लिबास पहना जाए, लिबास साफ सुथरा हो तो वो तस्बीह करता है, यानी उसका जो मकसद है वो पूरा हो रहा है, उसका जो फितरी निज़ाम है उसका पूरा हो रहा है। लिहाजा जैसे ही वो मैला होता है वो अपनी तस्बीह छोड़ देता है, यानी अब उसका मकसद पूरा नहीं हो रहा। अलमीज़ान से भी नकल किया गया है और अबू नईम इस्फ़हानी ने हलीयतुल औलिया में भी इस चीज़ को नकल किया है। एक और हदीत है, हज़रत इमाम जाफर सादिक अलैहिस्सलाम से रिवायत है, फरमाते हैं कि हत्ता कि वो दीवार की जिसमें कोई सुराख किया जाता है, ठीक है, और उसकी एक सदा और आवाज़ है जो कान तक पहुंचती है, तो वो भी उसकी तस्बीह है। तो वो जो रखिएगा, ये जो कहते हैं कि यानी पत्थर है, सीमेंट है, चूना है, लेकिन उसकी भी एक तस्बीह, उसका भी एक शऊर है। इमाम खुमैनी ने तफसीर रसूल हमज़ा में बयान किया है कि पहले लोगों का नज़रिया ये था कि जो मौजूदात हैं, यानी मसलन आपके खिदमत पौधे, इनमें कोई जान नहीं होती, लेकिन अब साइंस ने बताया नहीं, इनमें जान होती है, नमू होती है, इनमें नशोनुमा होती है। और फिर बहुत से साइंसदानों ने उनकी आवाज़ों को और उनकी फीलिंग्स को जो है ना वो अपने मुशाहदात में लिया है, हत्ता कि आप उनसे बातें करें तो उनकी कैफियत और उनके नशोनुमा में एक ख़ास तब्दीली और तरक्की देखी गई है बनिस्बत उन पौधों के कि जिनसे पानी दिया जाए, वो नॉर्मल अंदाज से बढ़ेंगे, लेकिन वो पौधे के जो पानी जिनको दिया जाए और उनसे गुफ्तगू भी की जाए, प्यार और मोहब्बत का इजहार भी किया जाए, तो उनकी नशोनुमा में बहुत फ़र्क होता है। बहरा तो कहते हैं कि वो दीवार के जो उसमें कोई सुराख भी किया जाए तो उसकी भी आवाज़ आती है, और वो आवाज़ क्या है, वो आवाज़ दर हकीकत आपकी खिदमत में अर्ज़ करूँ तस्बीह खुदा की आवाज़ है। और यहाँ पर मुराद क्या है, वही तस्बीह तकवीनी है जो ज़बान हाल से हो रही है। इसी तरह पाक और साफ लिबास की तस्बीह करना वो भी ज़बान हाल से तकवीनन है, और ये सब जो है वो निज़ाम कुदरत में खुदा की हिकमतों की निशानियाँ हैं। तीसरा नुक्ता जो हमें इस इब्तदाई आयत में मिलता है, वो वाजह मलिक है, मलिकिल कुद्दूस, जो मलिक है, मलिक जो है कुदरत को भी अपने दामन में समेटता है और सरपरस्ती को भी, यानी हुकूमत भी और मालिकियत भी। नूर सकलैन तफसीर नूर सकलैन जिल नंबर 3 सफ़ा नंबर 168 में इस चीज़ को बयान किया गया है, यानी खुदा की मालिकियत और जहां दुनिया पर उसकी हुकूमत दर हकीकत एतबारी और करारदादी नहीं है बल्कि ज़ाती है। हमारी ये मिल्कियत जो है वो करारदादी है, यानी खुदा की मालिकियत के ज़ेल में मैं इस घड़ी का मालिक हूँ, लेकिन ये मेरी मालिकियत एतबारी है, करारदादी है, एग्रीमेंटल है, यानी एग्रीमेंट किया गया है कि मैं इसे बाजार से अपने पैसे से ख़रीदूँगा तो ये मेरी मिल्कियत तसव्वुर की जाएगी, इसको कोई और नहीं ले सकता। लेकिन ये जो मेरी मिल्कियत में है ये करारदादी है, करार दिया गया है, खुदा ने कहा कि ठीक है तुम दुनिया में हो, ये तुम्हारा माल है, ये तुम्हारा इख्तियार है, ये तुम्हारा इरादा है, तुम इस चीज़ को ख़रीद सकते हो, लेकिन खुदा जो है वो इस मिल्कियत को हमसे ले लेगा। लेकिन खुदा की मिल्कियत और दुनिया पे उसकी हुकूमत जो है वो किसी की करारदादी नहीं, किसी ने करार नहीं दिया खुदा को, उसकी अपनी है। बस इसमें कहते हैं कि खुदा की मालिकियत और दुनिया पे कायनात पर उसकी हुकूमत, दुनिया नहीं कायनात पे उसकी हुकूमत जो है वो करारदादी नहीं है बल्कि हकीकी और तकवीनी है, उसकी अपनी है। यानी खुदावंद आलम तमाम चीज़ों पर अहाता रखता है और तमाम चीज़ों का खालिक है, बस हकीकतन मालिक और हाकिम जो है तमाम चीज़ों का वही है, और तमाम चीज़ें उसके हुक्म के ताबे फरमान हैं। चौथा नुक्ता जो हमें हासिल होता है वो है हकीम का। हकीम का माना क्या है? दर हकीकत किसी चीज़ को रोकना और मना करना उसकी सलाह के लिए, अब किसी चीज़ को उसकी इस्लाह के लिए रोकते हैं, मना करते हैं, ठीक है, तो ये क्या है, इसको कहते हैं हकीम है। यानी हिकमत जो है वो हक तक पहुंचना है इल्म और अकल के ज़रिए से। और खुदावंद आलम के हकीम होने का माना क्या है कि खुदावंद आलम तमाम मौजूदात को जानता है और उनको इस्तेहकाम बख्शता है और उनको उनके कमाल तक पहुंचाता है, यानी जो उनका कमाल है उसके लिए उसने हर किस्म के ज़राए वसाइल इम्कानात मुहैया किए। हो नहीं सकता कि खुदा जो है वो इम्कानात मुहैया ना करे, सब के लिए मुहैया करता ही, और बात है कि हम उससे इस्तेफादा ना करें। अब आते हैं यहाँ पर कुछ पैगामात हैं जो यहाँ पर बयान किए गए हैं, वो क्या हैं, वो यही हैं कि तमाम मौजूदात खुदा की तस्बीह करते हैं और बस हर इंसान जो है वो अपने दिल को इस तस्बीह के लिए आमादा करे। यसब्बिहु लिल्लाहि मा फिस्समावाति व मा फिल अर्ध, जो कुछ भी ज़मीन आसमान की तस्बीह कर, ऐ इंसान तू की तस्बीह नहीं कर रहा, जो कुछ भी है चरिंद परिंद हो, जमात हो, नबात हो, हैवान हो, कोई भी सब तस्बीह कर रहे हैं, ऐ इंसान तू क्यों गाफिल बैठा है। दूसरा नुक्ता क्या है, खुदा की मालिकियत क़दासत व पाकिजगी के साथ उसकी कुदरत हिकमत के साथ है। तवज्जो रखिएगा, वो मालिक है लेकिन पाक है, मुनज्जा है, कुदरत रखता है लेकिन हुकूमत और तसल्लुत भी रखता है। लिहाजा तुम्हें भी ऐसा होना चाहिए, अगर तुम मालिक हो तो पाक बनो, और अगर कुदरत रखते हो, गवर्नमेंट रखते हो, तो हिकमत के साथ बेजा इस्तेमाल नहीं। ये जो आज हम अपनी हुकूमतों में देखते हैं या मुख्तलिफ इदारों में देखते हैं या मुख्तलिफ सतह पर हमें नज़र आता है कि कुदरत और ताकत मिल जाए, पावर मिल जाए, गलत इस्तेमाल होता है, ये हिकमत नहीं है। खुदा कहता है मैं इसलिए तुम्हें बता रहा हूँ कि तुम्हें कुदरत मिले तो हकीम बनो, यानी जिसका जो काम है वो उसको अपने कमाल के लिए इस्तेमाल करे, और मालिक बनो तो फिर पाकीज़ा बनो, आलूदा गुनाह ना हो, आलूदा मासियत ना हो। इंशाल्लाह इसको फिर बाद में कंटिन्यू करेंगे, जब तक के लिए इजाज़त दीजिए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।